यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। सरकारले 20 युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विपन्न वर्गलाई निशुल्क विद्युत उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिले निर्णय गरिसकेको र छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो। मन्त्री भूषालले सरकारले विदेशी ग्यास छोडौं स्वदेशी बिजुली जोडौं भन्ने नाराका साथ विद्युतीय चूलोको प्रयोग बढ़ाउँदै लाने नीति अघि सारेको पनि बताउनुभयो। सरकारले सबै जिल्लामा 2 वर्षभित्रमा पूर्ण विद्युतीकरण गर्ने अठोट पनि लिएको छ। निर्माणाधीन प्रसारण लाइनहरू तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन तथा अनुगमनको कामलाई तीव्रता दिने बताउँदै मन्त्री भूषालले समयमा गुणस्तरीय काम गर्दा पुरस्कार र काम नगर्दा दण्डको व्यवस्था गरिने पनि बताउनुभयो। मन्त्री भूषालले शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने तथा स्मार्ट मिटर जडान कार्यलाई देशैभर विस्तार गर्ने, सब स्टेशन अटोमेशन कार्यलाई अघि बढ़ाउने नीति पनि अघि सारिएको बताउनुभयो। लुम्बिनीमा प्रदेश प्रमुख अमित सरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख सरचनले संविधानको धारा 168 उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढ़ी दलको सरकार गठनका लागि आज दिउँसो 3 बजेसम्मको समय तोक्नु भएको छ। त्यसैगरी अर्को मन्त्री परिषद गठन नभएसम्मका लागि मौजूदा मन्त्री परिषदलाई नै कार्यभार तोक्नु भएको प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा जनाइएको छ। यसअघि लुम्बिनी प्रदेश सभामा विपक्षी दलहरूको गठबन्धनले मुख्यमन्त्री पोखरेल विरूद्ध अविश्वासको प्रस्ताव राखेपछि त्यसमा प्रदेश सभामा छलफल हुनु अघि नै उहाँले राजीनामा दिनुभएको थियो। त्यस्तै लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले पनि हिजै मुख्यमन्त्री मार्फत प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकले रेलवे विधेयक 2078 र प्रत्यायन विधेयक 2078 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको रेलवे विधेयक 2076 र प्रत्यायन विधेयक 2078 सभाले पारित गरेको हो। बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले कोरोनाको संक्रमण नियन्त्रण, तराईका विभिन्न भागमा डुबानको दीर्घकालीन समाधान, सुकुम्बासी समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास र विस्तारका सन्दर्भमा विद्यमान ऐन नियमलाई परिष्कृत गरी वर्तमान आवश्यकता अनुरूप परिमार्जन गर्न एवं परिवर्तित सन्दर्भमा सम्पूर्ण कार्यालयलाई डिजिटलाइज गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउन नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले सुझाव दिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रिय सहमतिमा अघि बढ़ाउँदा उपयुक्त हुने बताउनु भएको छ। संसद सचिवालय सिंहदरबारमा हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै सभामुखले आफूले त्यस विषयलाई तटस्थ ढंगले अध्ययन गरिरहेको र एमसीसी के गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति हुनु पर्नेमा जोड़ दिनुभयो। सभामुख सापकोटाले संसदको काम कार्यवाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छुट्टा छुट्टै छलफल गरिरहेको र मन्त्री परिषद विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर थप छलफल गरिने पनि बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरूको संघका नवनिर्वाचित कार्य समितिले शिष्टाचार भेट गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाले देश जनता र संविधानका लागि समर्पित भएर काम गर्दै आएको बताउनु भएको छ। नेपाल बार काउन्सिलद्वारा प्रकाशित कानून पत्रिकाको ललितपुरमा हिजो लोकार्पण गर्नुहुँदै प्रधान न्यायाधीश जबराले देश र जनताप्रति समर्पित भएर न्यायपालिकाले काम गर्दै आएकाले न्यायपालिका कहिले पनि आफ्नो कर्तव्यबाट नचुक्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मर्यादित समाज निर्माणमा सबै जुट्नुपर्नेमा जोड़ दिनुभयो। महान्यायाधिवक्ता एवं नेपाल कानून व्यवसायी परिषदका अध्यक्ष खम्बबहादुर खातीले न्याय क्षेत्रलाई विश्वसनीय बनाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ। न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको एकल इजलासले हिजो उक्त विवाद संवैधानिक इजलासमा लगेर सुनवाई गर्ने आदेश जारी गरेको हो। जारी आदेशमा विषयलाई संविधानको सही कार्यान्वयन एवं संसदीय लोकतन्त्रका मान्यताको रूपमा हेरिनु आवश्यक देखिन्छ भन्ने उल्लेख गरिएको छ। सरकारले विश्वविद्यालयका 20 वर्ष भन्दा माथिका विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले विश्वविद्यालयका 20 भन्दा माथिका विद्यार्थीलाई परिचय पत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका 60,000 विद्यार्थीलाई खोप प्रदान गरिनेछ। यसैबीच नेपालमा कोरोना भाइरसबाट हिजो थप 3,481 जना संक्रमित भएका छन्। 10,907 नमूनाको पीसीआर परीक्षण गर्दा 2,716 जना तथा 5,749 नमूनाको एन्टीजेन परीक्षण गर्दा 865 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एसियाली विकास बैंकले नेपाललाई कोरोना विरूद्धको खोप खरिदका लागि 19,58,00,000,000 रूपियाँ सहुलियत ऋण सहयोग गर्ने भएको छ। त्यस सम्बन्धी सम्झौता पत्रमा हिजो अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक आरन उद काउकोइसले हस्ताक्षर गर्नुभएको हो। कोविड विरूद्धको 1,59,00,000 मात्रा खोप खरिदमा सो ऋण प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। र सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनु पर्नुको कारणसहित लिखित जवाब पेश गर्न आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा लिखित जवाब पेश गर्न हिजो आदेश जारी गरेको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।